ईश्वरीय आतिथ्य।
श्रोता, रमजान के पवित्र महीने का विशेष कार्यक्रम लेकर आपकी सेवा में उपस्थित हैं अख्तर अब्बास और साथी मरियम मेहरदादी का सलाम स्वीकार करें। इस पवित्र महीने का लगभग आधा भाग गुजर चुका है और हम ईश्वर से प्रार्थना करते हैं कि वो सभी रोजेदारों की उपासना को स्वीकार करें और उन्हें अपने मार्ग में धैर्य व संयम से काम लेने का सामर्थ्य प्रदान करे।
एक ईश्वरीय आदेश के रूप में रोजे के न केवल अनेक आध्यात्मिक फल हैं, बल्कि इससे मनुष्य पर प्रशिक्षण दृष्टि से भी विभिन्न प्रकार के प्रभाव पड़ते हैं। युवाओं के प्रशिक्षण में तो रोजे का कुछ ज्यादा ही प्रभाव है, क्योंकि ये उपासना युवाओं को अपनी आत्मिक व आंतरिक भावनाओं को नियंत्रित करना सिखाती है। ईरान के प्रख्यात मनोचिकित्सक डॉक्टर दौलत यार बास्तानी कहते हैं, रोजा नियंत्रण की एक शैली है जो लोगों को ये सिखाती है कि किस प्रकार अपनी आवश्यकताओं को टाला जा सकता है, ताकि वे आवश्यकता की भावना के चरम पर पहुंच जाने के समय भी अपने विचारों को नियंत्रित और शांत व्यवहार कर सकें।
सामाजिक मैदान में रोजे का एक लाभदायक प्रभाव कानून व समाज के अन्य लोगों के सम्मान का आभास है। दूसरी ओर, दूसरों की कथनी व करने के संबंध में संयम एक सकारात्मक सामाजिक संबंध के आधारों में से है। रोजा उन उपासनाओं में से एक है जो मनुष्य के भीतर धैर्य व संयम को मजबूत बनाता है। जिस समाज में रोजे पर एक धार्मिक कर्तव्य के रूप में ध्यान दिया जाता है, उसमें सभी लोग स्वयं को उस समाज के सम्मान की रक्षा के लिए उत्तरदायी समझते हैं और हर ऐसे कार्य से दूर रहते हैं जिससे रोजेदारों की भावनाएं आहत होती हों। रोजेदार समाज में सभी लोग ईश्वर के आदेश और रमजान के पवित्र महीने के सम्मान में पूरी तरह से अनैतिक व्यवहार और धर्म विरोधी कार्यों से बचते हैं। जो लोग बीमार होते हैं या किसी भी कारण से रोजा रखने में असमर्थ होते हैं, वे भी इस पवित्र महीने के सम्मान की रक्षा करते हुए संयम से काम लेते हैं और खुले आम खाने पीने से बचते हैं।
रमजान के महीने में रोजेदार केवल खान पान नहीं छोड़ता, बल्कि उसके शरीर का हर अंग रोजा रखता है। शरीर के अंगों के रोजे का अर्थ उन्हें विशेषकर जबान, आंख और कान को नियंत्रित कर रखना है। ये रोजा समाज के नैतिक स्तर को ऊंचा उठाने में काफी प्रभावी है। यह आंतरिक पुलिस के रूप में व्यक्ति के व्यवहार पर दृष्टि रखता है और सामाजिक सुरक्षा का कारण बनता है। कहा जा सकता है कि सभी उपासनाएं, विशेषकर नमाज और रोजा, सामाजिक बुराइयों व अपराधों सहित पापों को कम करने में महत्वपूर्ण भूमिका निभाते हैं।
इस बात का सबसे बड़ा प्रमाण ये है कि रमजान के महीने में अपराधों की संख्या वर्ष के दूसरे महीनों की तुलना में बहुत कम होती है। इससे पता चलता है कि चोरी, हत्या, मारपीट, बलात्कार और व्यभिचार जैसे अपराध इस महीने में बहुत कम हो जाते हैं। यही कारण है कि रमजान का पवित्र महीना आते ही समाज का वातावरण आध्यात्मिक हो जाता है और समाज के सभी लोगों को प्रभावित करता है। ऐसे वातावरण में पापों और अपराधों की भावनाएं और कारक भी बहुत कम हो जाते हैं। अतः रमजान का महीना और रोजा सामाजिक अपराधों को नियंत्रित करने में महत्वपूर्ण प्रशासनिक भूमिका के स्वामी हैं। रोजे से मनुष्य के भीतर तक परिवर्तन आता है और अनुचित कार्यों पर अंकुश लगता है और सामाजिक सुरक्षा में वृद्धि होती है।
रमजान के पवित्र महीने में जिस बात पर बहुत अधिक बल दिया गया है और जिसे बड़ा पुण्य का काम बताया गया है, वो रोजेदारों को इफ्तार कराना या उनका रोजा खुलवाना है। मूल रूप से इस्लाम धर्म में आतिथ्य की बहुत अधिक सिफारिश की गई है और इसके लिए बड़े एवं मूल्यवान प्रतिफल की घोषणा की गई है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम घर में अतिथि के आगमन को एक ईश्वरीय उपहार बताते हुए कहते हैं, जब भी ईश्वर किसी समूह को भलाई प्रदान करना चाहता है तो उनकी ओर उपहार भेजता है। उनसे पूछा गया कि उपहार से तात्पर्य क्या है, तो उन्होंने कहा कि वो उपहार मेहमान है जो अपनी रोजी लेकर किसी के घर में जाता है और वापसी में उस परिवार के पापों को लेकर चला जाता है।
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر امام جعفر صادق علیہ السلام بھی دوسروں کو کھانے کھلانے کے پرتیفل کا ورنن کرتے ہوئے کہتے ہیں، جو بھی کسی مومن کو پیٹ بھر کھانا کھلاتا ہے تو ایشور کی رچناؤں میں سے کوئی بھی، چاہے وہ اس کا نکٹورتی فرشتہ ہو یا مہان پیغمبر ہو، یہ نہیں جان سکتا کہ پرلے میں اسے کتنا مہان پرتیفل پردان کیا جائے گا، یہ بات کیول ایشور جانتا ہے۔
اس آدھار پر لوگوں کو کھانا کھلانے سے ادھک کوئی بھی کام منشیہ کو ایشور کے نکٹ نہیں کرتا، اور اس میں بھی افطاری ادھک شریشٹھ ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا کتھن ہے کہ جو کوئی اس مہینے میں کسی مومن کا روزہ کھلوائے، ایشور کے نکٹ اس کا پرتیفل ایک داس کو سوتنتر کرنے کے برابر ہے، اور اس سے اس کے پچھلے پاپ بھی کھما کر دیے جائیں گے۔
وہاں اپستھت لوگوں نے کہا، ہے ایشور کے پیغمبر، ہم میں سے ہر کوئی روزہ کھلوانے کی شمتا نہیں رکھتا۔ پیغمبر نے کہا، ایشور اتنا کرپالو ہے کہ یدی تم میں سے کوئی پانی ملے، دودھ کے شربت، کچھ کھجوروں یا پانی سے افطار کرا دے، اس سے ادھک اور کچھ دینے کی اس میں شمتا نہ ہو، تو اسے بھی یہی پونے و پرتیفل پردان ہوگا۔ حضرت علی علیہ السلام بھی کہتے ہیں کہ تمہارا اپنے مسلمان بھائی کو افطار کرانا تمہارے روزہ رکھنے سے شریشٹھ ہے۔
اسلام نے جہاں روزہ کھلوانے پر بل دیا ہے، وہیں روزے کے افطار کا نمنترن دینے والے کے نمنترن دینے کو سویکار کرنے کی بھی سفارش کی ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا کتن ہے کہ یہ بات آچرن سے دور ہے کہ کسی کو کھانے کا نمنترن دیا جائے اور وہ سویکار نہ کرے، اور یدی سویکار کرے تو کچھ نہ کھائے۔ یدی اس بات کو وستار سے بتانا چاہے تو کہا جا سکتا ہے کہ کسی کو اپنے گھر کھانے کے لیے آمنترت کرنا اس سے پریم وسنے کا سوچک ہے، اتھا نمنترن کو سویکار نہ کرنا نمنترن دینے والے کی اندیکھی کرنے اور اس سے پریم کا ناطا توڑنے کے ارتھ میں ہے، اور یہ بات دھارمک و شسٹاچارک سدھانتوں کے ورودھ ہے۔
اس آدھار پر دھارمک شکشاؤں میں کھانے کے نمنترن کو سویکار کرنے اور دوسروں کے ساتھ کھانا کھانے کو ان کے ساتھ پریم کے چنھ کے روپ میں بیان کیا گیا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر حضرت امام جعفر صادق علیہ السلام کے ایک ساتھی ہشام بن سالم کہتے ہیں، ہم کچھ لوگ امام کے گھر گئے، ان میں میں سب سے یوا تھا۔ امام نے ہمیں کھانے کا نمنترن دیا، سبھی لوگ دسترخوان پر بیٹھ گئے اور ہم نے ان کے ساتھ کھانا کھایا۔ امام نے میری اور دیکھتے ہوئے کہا، ہشام، کیا تم نہیں جانتے کہ مسلمان بھائی کی دوستی اس کے مسلمان بھائی پر تبھی سدھ ہوتی ہے جب وہ اس کا کھانا چاؤ سے کھاتا ہے۔
البتہ کچھ استان ایسے ہیں جہاں کھانے کا نمنترن سویکار کیے جانے سے روکا گیا ہے، جن میں سے ایک دھنوانوں کا آتھتیہ ہے جس میں غریبوں کو آمنترت نہ کیا گیا ہو۔ دوسرا استھان اتیاچاری و کھلم کھلا پاپ کرنے والے کا نمنترن ہے جسے رد کر دینا چاہیے۔ پیغمبر اسلام اپنے ایک ساتھی ابوذر غفاری سے کہتے ہیں کہ کھلم کھلا پاپ کرنے والے ویکتی کا کھانا نہ کھاؤ۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ناتی امام حسن علیہ السلام غریبوں کی بہت ادھک مدد کیا کرتے تھے، اور اپنے جیون میں انہوں نے دو بار اپنی سبھی دھن سمپتی اور تین بار آدھی دھن سمپتی غریبوں و دردروں کو دان کر دی تھی۔ کہا جاتا ہے کہ انہوں نے کبھی بھی کسی مانگنے والے کو ٹالا نہیں۔ ان سے پوچھا گیا کہ کس پرکار آپ کسی مانگنے والے کو خالی ہاتھ نہیں جانے دیتے؟ انہوں نے اتر دیا، میں سوئم ایشور سے مانگنے والا ہوں، مجھے اس پر لجا آتی ہے کہ میں سوئم مانگنے والا ہو کر کسی انے مانگنے والے کو ٹال دوں۔ ایشور نے مجھے اس بات کا عادی بنا دیا ہے کہ وہ نرنتر اپنی انوکمپائیں مجھ پر انڈیلتا رہے، اور اس کے مقابلے میں میں نے اپنی عادت بنا لی ہے کہ لوگوں پر دھیان دوں، اور ایشور نے جو وبھوتیاں مجھے پردان کی ہیں انہیں لوگوں کو پردان کروں۔
اتہاس میں ورنت ہے کہ امام حسن اور امام حسین علیہ السلام اپنے چچرے بھائی عبداللہ ابن جعفر کے ساتھ حج کے لیے جا رہے تھے۔ راستے میں ایک بار ان کا کاروان ان لوگوں سے تھوڑا آگے بڑھ گیا، اور ان تینوں کو بھوک اور پیاس کا آبھاس ہونے لگا۔ اچانک انہیں تپتے مرستل میں ایک تمبو دکھائی دیا جس میں ایک بڑھیا اکیلی رہتی تھی۔ وہ لوگ وہاں گئے اور اس سے کچھ کھانے پینے کو مانگا۔ اس بڑھیا کے پاس جو بڑی کرپالو تھی کیول ایک ہی بھیڑ تھی جو اس کا سب کچھ تھی۔ وہ اس بھیڑ کو مہمانوں کے پاس لائی اور کہا کہ اس کا دودھ दोह कर पी लो और मैं तुम्हें ईश्वर की सौगंध देती हूँ कि जब तक मैं जाकर लकड़ियाँ ले आऊँ तुम लोग इसे ज़िबा कर दो। उन लोगों ने भेड़ को ज़िबा किया, उससे खाना तैयार किया और फिर उसे खा लिया। जब वे जाने लगे तो उसे धन्यवाद कहा और कहा कि हम कुरैश के लोग हैं जो हज के लिए जा रहे हैं। तुम जब भी मदीने आना तो हमारे पास आना ताकि हम भी तुम्हारी कुछ सेवा कर सकें। ये कहकर वे लोग चले गए। समय बीतता रहा और उस क्षेत्र में सूखा पड़ा। मरुस्थल में रहने वाले नगरों की ओर आने लगे। अब बुढ़िया भी अपने पति के साथ मदीना आई और चूंकि उनके पास आय का कोई साधन नहीं था इसलिए वे गलियों से ऊँटों का गोबर एकत्रित करके उसे बेचने लगी।
एक दिन इमाम हसन अलैहिस्सलाम अपने घर के पास खड़े थे कि वो बुढ़िया वहाँ से गुजरी। उन्होंने उसे पहचान लिया और आवाज़ दी, हे ईश्वर की दासी, क्या तुम मुझे पहचानती हो? उसने कहा कि मैं आपको नहीं पहचानती। इमाम हसन ने कहा, मैं उन मेहमानों में से एक हूँ जो एक वर्ष हज के लिए जाते हुए तेरे तंबू में आए थे। मेरा नाम हसन बिन अली है। बुढ़िया बहुत खुश हो गई और कहने लगी, मैं आप पर वारिज हूँ। आप इमाम हसन थे और मैं आपको पहचान नहीं पाई। इमाम हसन अलैहिस्सलाम ने उस औरत के आतिथ्य प्रेम और ईश्वर के मार्ग में मदद करने की भावना की सराहना की और अपने दास को आदेश दिया कि वो उसे 1,000 भेड़ खरीद कर दे और सोने की 1,000 सिक्के भी दे। फिर उन्होंने उसे मदीने की एक और दानी अर्थात अपने भाई इमाम हुसैन अलैहिस्सलाम के पास भेज दिया। उन्होंने भी उसे उतना ही दिया जितना इमाम हसन ने दिया था। फिर उसे अपने चचेरे भाई अब्दुल्ला इब्ने जाफर के पास भेजा। उन्होंने भी अपने बड़े भाइयों का अनुसरण करते हुए उस बुढ़िया को 1,000 भेड़ें और सोने के 1,000 सिक्के प्रदान किए।